नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
दोस्रो कार्यकालका लागि नन्दबहादुर पुन उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित, औपचारिक घोषणा भोलि मात्रै गरिने।
राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादीकी शशिकला दाहाल र काङ्ग्रेसकी बिन्दादेवी आलेको उम्मेदवारी, भोलि मतदान गरिने।
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले राष्ट्रिय गौरवका आयोजनालाई पहिलो प्राथमिकतामा राख्ने, जलविद्युत तथा सिंचाइ आयोजनालाई तोकियोको समयभन्दा अगाडि नै सक्ने दावी।
रूस र बेलायत बीचको विवाद बढ्दो, 23 जना बेलायती कूटनीतिज्ञलाई निष्कासन गर्ने रूसको निर्णय।
र नेदरल्यान्डसँग 57 रनले पराजित हुँदै नेपाल विश्वकप छनौट क्रिकेटमा 8 पुलिसलाई हराउँदै थ्रीस्टारले जित्यो तिलोत्तमा गोल्ड कप फुटबलको उपाधि।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 र 478722 छ वा वेबसाइट www.peopleforum.org.np मा सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित हुनुभएको छ। उपराष्ट्रपतिका लागि आज नन्दबहादुर पुनको मात्रै उम्मेद्वारी परेपछि उहाँ दोस्रो कार्यकालका लागि निर्विरोध उपराष्ट्रपति बन्नुभएको हो, तर चुनावी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले यसको औपचारिक घोषणा हुन बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो। कुनै दावी विरोध नपरेकाले निर्वाचन आयोगले भोलि उहाँलाई उपराष्ट्रपति घोषणा गर्नेछ। राष्ट्रपतिमा आफ्नो उम्मेद्वार उठाएको कांग्रेसले उपराष्ट्रपतिमा भने उम्मेद्वारी दिएन। राष्ट्रपति विद्या भण्डारीले आफ्नो स्वार्थ अनुसारका काम गरेकाले हार्ने थाहा हुँदाहुँदै पनि उहाँको विपक्षमा उम्मेद्वार उठाएको तर उपराष्ट्रपतिमा उम्मेद्वार नउठाएको कांग्रेस नेताहरूले बताएका छन्। उम्मेद्वारी दर्ताका लागि आज उपराष्ट्रपति पुन आफै जानुभएको थियो। उम्मेद्वारी दर्तापछि पत्रकारसितको कुराकानीमा उपराष्ट्रपति पुनले पहिलो कार्यकालमा आफूले कुनै विवादास्पद काम नगरेको भन्दै दोस्रो कार्यकालमा पनि विवादमा आउने काम नगर्ने प्रतिबद्धता जनाउनुभयो।
ठूलो त्याग र बलिदान पछि प्राप्त नयाँ संविधानको कार्यान्वयनको क्रममा यो अन्तिम निर्वाचन हो र यो अन्तिम निर्वाचनमा सहभागी हुन पाउँदा मलाई ज्यादै खुसी र गौरव लागेको छ र म विगत पनि उपराष्ट्रपति थिएँ र विगत उपराष्ट्रपतिको समय अवधिमा मैले गरेको कामहरू यहाँहरू सबैलाई छर्लङ्गै छ र मेरो कार्यकालमा सबै नेपाली जनता, सबै राजनीतिक दल, सङ्घ संस्था, अन्तर्राष्ट्रिय कूटनीतिक नियु सबैसँग मेरो सौहार्दपूर्ण, सन्तुलित, राम्रो सम्बन्ध रह्यो र कूटनीतिक नियुहरूसँग पनि नेपालको विकासको निमित्त, सम्बन्ध विकासको निमित्त सबैसँग मेरो असल सम्बन्धहरू रह्यो र राम्रो खालको व्यवहारहरू भयो र नेपालको अन्तर्राष्ट्रिय मामलामा कूटनीतिक सम्बन्धहरू सुदृढ भएको मैले महसुस गरेको छु र विदेश भ्रमणको सन्दर्भमा पनि मैले नेपालको राष्ट्रिय हितको लागि र दुई देश बीचको सम्बन्धको विकासको लागि मैले आफ्नो ठाउँबाट प्रयास सुरु गरेँ र त्यो निकै राम्रो रह्यो र मलाई लाग्छ आगामी दिनमा पनि मैले राष्ट्रहितको लागि, राष्ट्रिय सार्वभौमिकता र अखण्डताको लागि र संविधानको संरक्षण र पालनाको लागि म प्रतिबद्ध रहने वचनबद्धता यहाँहरू सामु म गर्न चाहन्छु।
उपराष्ट्रपतिमा पुनलाई नेकपा एमाले र नेकपा माओवादीका नेताहरूले प्रस्ताव र समर्थन गरेका छन्। वाम गठबन्धनका उम्मेद्वार विद्यादेवी भण्डारी राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भइसक्नु भएको छ। एमाले आफ्नो भागमा परेको राष्ट्रपतिमा भण्डारीलाई दोहोर्याएपछि माओवादीले पनि आफ्नो भागमा परेको उपराष्ट्रपतिमा पुनलाई दोहोर्याएको हो।
राष्ट्रिय सभाको उपाध्यक्षका लागि दुईजनाको उम्मेद्वारी परेको छ। माओवादी केन्द्रकी शशिकला दाहालले र काँग्रेसकी बिन्दादेवी आलेले उपाध्यक्षमा उम्मेद्वारी दर्ता गराउनु भएको छ। राष्ट्रिय सभामा वाम गठबन्धनकै बहुमत रहेको र दाहाललाई गठबन्धनले समर्थन गरेका कारण उहाँ उपाध्यक्ष चुनिने निश्चित छ। दाहाल प्रदेश नम्बर दुईको महिला कोटाबाट राष्ट्रिय सभा सदस्य बन्नुभएको थियो। राष्ट्रिय सभाको अध्यक्षमा एमालेका गणेश तिमल सिन्हा निर्वाचित भइसक्नु भएको छ। राष्ट्रिय सभाको अध्यक्षमा उम्मेद्वार नउठाएको काँग्रेसले उपाध्यक्षमा भने आललाई उठाएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले निम्न वर्गका नागरिकले अब साँच्चै लोकतन्त्र आएको अनुभव गर्ने बताउनु भएको छ। पूर्व सांसद मञ्चका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले अहिलेसम्म ठूला बड़ाका लागि मात्रै लोकतन्त्र आएको हल्ला चलेकाले यो सरकारले निम्न आय भएका नागरिकलाई ध्यान दिएर काम गर्ने बताउनुभयो। उहाँले यो सरकारले भ्रष्टहरू विरूद्ध कड़ा नीति लिने र गरीब दुखीहरूको सहारा बन्ने दावी पनि गर्नुभयो। अहिले कमिशनका भरमा ठेक्कापट्टा चल्दा विकास निर्माणका कामले गति नलिएको र राज्यको पैसा खेर गइरहेको भन्दै प्रधानमन्त्री ओलीले अब सोर्स फोर्सका आधारमा ठेक्कापट्टाका काम हुने जिकिर गर्नुभयो। समृद्ध नेपाल हेर्ने चाहना छिट्टै पूरा हुने भन्दै प्रधानमन्त्री ओलीले यसमा पूर्व सांसदहरूको अनुभव महत्वपूर्ण हुने बताउनुभयो।
परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले सरकारले छिमेकीहरूसँग असल सम्बन्ध कायम गर्दै आर्थिक कूटनीतिलाई बढ़ावा दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। रिपोर्टर्स क्लब नेपालले गरेको कार्यक्रममा उहाँले नेपालले भारत र चीनसँग समान सम्बन्ध राख्ने बताउनुभयो। परराष्ट्र मन्त्री गेवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही वर्ष नेपाल आउने र त्यसपछि चिनिया राष्ट्रपति शी जिङपिङले पनि नेपालको भ्रमण गर्ने दावी गर्नुभयो। भारत र चीनबाट उच्चस्तरीय भ्रमण हुने भएकोले यो वर्ष महत्वपूर्ण हुने उहाँको भनाइ छ। भेटलाई स्थित गर्न र परराष्ट्र मन्त्रालयलाई जीवन्त संस्थाको रूपमा स्थापित गर्न आफूले सशक्त भूमिका खेल्ने परराष्ट्र मन्त्री गेवालीले बताउनुभयो। उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यो वर्ष नै उच्च स्तरीय भ्रमण गर्ने पनि बताउनुभयो। तर भ्रमण कुन कुन देशमा कहिले गर्ने भन्ने बारे तय नभएको परराष्ट्र मन्त्री गेवालीको भनाइ छ।
नवगठित ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले आफू मातहत रहेका राष्ट्रिय गौरवका आयोजनालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने भएको छ। मन्त्रालयले देशभर बन्दै गरेका जलविद्युत तथा सिंचाई आयोजनालाई तोकिएको समयभन्दा अगाडि नै सम्पन्न गर्न सक्दो प्रयास भइरहेको जानकारी पनि दिएको छ। ऊर्जा मन्त्रालयका सचिव अनुप कुमार उपाध्यायले सीमित स्रोत र साधन भए पनि राष्ट्रिय गौरव र महत्वका आयोजनालाई चाँडै सम्पन्न गर्नुपर्ने दायित्व आफूहरूसित रहेको बताउनुभयो। विगतमा राजनैतिक अस्थिरताका कारण वर्षैपिच्छे बदलिने मन्त्री कर्मचारी प्रशासन तथा आयोजना प्रमुखका कारण आयोजनाको लागत र समय समेत बढ्दै गएको दावी उहाँको छ। मन्त्रालय मातहतको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम आउने वर्षको मंगिर मसान्तसम्म सक्ने लक्ष्य राखिएको छ। 456 मेगावाट क्षमताको यो आयोजना सञ्चालनमा आएपछि भारतबाट आयात हुने बिजुलीको मात्रामा समेत कमी आउने अपेक्षा गरिएको छ।
काठमाडौँ उपत्यकामा आज घोडे जात्रा पर्व मनाइँदैछ। घोडे जात्राको अवसरमा नेपाली सेनाले काठमाडौँको टुँडी खेलमा विशेष कार्यक्रम गरेको छ। नेपाली सेनाका तर्फबाट टुँडी खेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायत प्रदर्शन गरिएको छ। प्रदर्शनी हेर्नको लागि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन लगायतका उच्च पदस्थ सरकारी कर्मचारीहरू टुँडी खेल पुग्नु भएको थियो। गुरुमापा नामक राक्षसको आत्मालाई दबाउन घोडा दौडाउने, भोज खुवाउने लगायत गतिविधिसहित यो पर्व मनाउने गरिन्छ। गुरुमापा नामको राक्षसले शहरका बालबालिकालाई खाने गरेपछि उसलाई मारिएको तर प्रेतात्माले फेरि बालबालिकालाई अनिष्ट गर्न सक्ने भयले प्रत्येक चैत कृष्ण औँसीका दिन घोडे जात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिन्छ। यसो गर्दा गुरुमापाको आत्माले दुःख दिँदैन भन्ने विश्वास छ। शहरका कुनै बालबालिकामाथि खतरा नहोस् भनी आजै राति काठमाडौँको टुँडी खेलमा रहेको रुखको फेदमा गुरुमापालाई एक मुरी चामलको भात र राँगाको मासु दिइन्छ। आजको दिन जङ्गबहादुरको घोडा किन्न जाने ठट्टा पनि गरिन्छ। आजकै दिन ललितपुरमा पनि एउटा घोडा दौडाएर घोडे जात्रा मनाइएको छ।
सुनसरीका बासिन्दाले धुलो र धुवाँले आफूहरूको स्वास्थ्यमा समस्या भएको भन्दै आन्दोलन थालेका छन्। सड़क निर्माणका क्रममा सड़क विभाग र स्थानीय तहको लापरवाहीका कारण धुवाँ धुलो बढ़ेको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएका हुन्। इटहरी उपमहानगरपालिका रामधुनी र बराह क्षेत्र नगरपालिकामा पर्ने कान्छीचुक नडाहा सड़क खण्डको सड़क अहिले बन्ने क्रममा छ। अहिलेसम्म यो सड़क बनिसक्नुपर्ने भए पनि सड़क विभाग र स्थानीय तहको व्यवस्थाका कारण अलपत्र परेको र त्यसैले धुवाँ धुलो बढ़ेको स्थानीय बासिन्दाको भनाइ छ। बासिन्दाले तत्काल सड़कमा दैनिक पानी हाल्ने व्यवस्था मिलाउन र सड़क विस्तारको कामलाई तीव्रता दिन माग गरेका छनृ
गोर्खाको भीमसेन गाउँपालिका वडा नम्बर 5 बगुवाका भूकम्प प्रभावितले आफ्नै पहलमा एकीकृत नमूना बस्ती निर्माण थालेका छन्। लामाचौरमा स्थानीय बासिन्दाकै सक्रियतामा बन्न लागेको एकीकृत बस्तीमा सामेल हुने घर परिवारलाई आज लाल पूर्जा दिएपछि बस्ती निर्माण औपचारिक रूपमा शुरू भएको छ। झण्डै 200 रोपनी क्षेत्रफलमा बन्ने बस्तीमा 5 रोपनी जति सरकारी जग्गा पनि छ। सरकारी जग्गा व्यक्तिगत जग्गासँग सट्टा भर्ना दिने गरी प्रयोग गर्न दिने सहमति भएको बस्ती निर्माण समितिका अध्यक्ष सोमप्रसाद पाण्डेयले बताउनुभयो। बस्तीमा प्रत्येक घरधुरीलाई 6 आना जग्गा छुट्याइएको छ। 105 रोपनीमा घर बनाइने र बाँकी जमिनमा सामूहिक गोठ, सामुदायिक भवन लगायतका संरचना बनाइने मिलन बस्ती सेवा समाजका महासचिव रामहरि श्रेष्ठले जानकारी दिनुभयो।
यसैबीच भक्तपुरमा घर निर्माणका लागि अनुदानको पहिलो किस्ता लिएका भूकम्प पीड़ितले दोस्रो किस्ता लिन शास्ति भोग्नु परेको गुनासो गरेका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र मानवाधिकार सञ्जाल भक्तपुरले सूर्यविनायक नगरपालिका 9 नङखेलमा गरेको सार्वजनिक सुनवाई कार्यक्रममा भूकम्प प्रभावितले दोस्रो किस्ता लिनै नसक्ने अवस्था आएको गुनासो गरेका हुन्। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि नजलाउने सम्बन्धी वातावरण विभागको अनुरोध।
ग्रामीण तथा विशेष गरी शहरी क्षेत्रमा प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि बालेर आगो ताप्नुका साथै फोहोरहरू बाल्ने गरिन्छ। यस्ता वस्तुहरू बाल्दा निस्किने धुवामा डाइअक्सिन, फ्युरान जस्ता हानिकारक ग्यास तथा धुवाका अति सूक्ष्म कणहरू हुने हुँदा यसले फोक्सोको क्यान्सर लगायत श्वास प्रश्वास सम्बन्धी गम्भीर रोगहरू लाग्न सक्छन्। तसर्थ आजैदेखि प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि बाल्ने कार्य बन्द गरी वातावरणमा हुने प्रदूषण तथा जनस्वास्थ्यमा पर्ने असर न्यूनी वातावरण संरक्षणमा योगदान पुर्याउँ।
नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग।
हेटौडा सिमेन्ट, गुणस्तरमा उच्च, एक पटकको प्रयोग, पुस्तौ पुस्ता ढुक्का।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौ।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन नम्बर 0574125595।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले दोस्रो कार्यकालका लागि नन्दबहादुर पुन उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित, भोलि औपचारिक घोषणा गरिने, राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादीकी शशिकला दाहाल र कांग्रेसकी बिन्दादेवी आलेको उम्मेद्वारी, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले राष्ट्रिय गौरवका आयोजनालाई पहिलो प्राथमिकतामा राख्ने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। दाङको कोइलाबास क्षेत्रमा खानेपानीको अभाव हुन थालेको छ। पानीका स्थानीय स्रोत सुक्दै गएपछि खानेपानीको अभाव हुन थालेको। स्थानीय बासिन्दा खानेपानी लिनको लागि भारतमा जान थालेका छन्। गर्मीको मौसममा यसअघि पनि भारतबाट पानी ल्याएर दैनिकी चलाउने गरेको स्थानीय बासिन्दाको गुनासो छ। भारत निकासी गर्न कोइलाबासमा ढुङ्गा उत्खनन गरिएकोले पानीका स्रोत सुकेको कोइलाबासका नागरिकको गुनासो छ।
काठमाडौँमा ठेउलाका बिरामी बढेका छन्। गर्मी शुरू हुने बेलामा हुने ठेउलाका बिरामी अस्पतालमा बढेका हुन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार गर्भवतीलाई ठेउला भए बच्चाको ज्यान जाने वा अपाङ्गता हुने खतरा धेरै हुन्छ। ठेउला सजिलै सर्ने भएकाले सावधानी अपनाउन उहाँले सुझाव पनि दिनुभएको छ। यस्तै बालबालिका र लामो समयदेखि औषधि खाइरहेकाहरूलाई ठेउला भए निमोनिया र नसा सम्बन्धी समस्या हुने पनि उहाँले बताउनु भएको छ। ज्वरो आउने, थकान बढ्ने, आलस्यता हुने, टाउको दुख्ने र शरीर बिमिरा आउनु ठेउलाका लक्षण हुन्। यी लक्षण देखिएको एक दुई दिनमा साना बिमिरा, रातो ठूलो फोका बनेर मुखबाट छाती ढाड हुँदै शरीरभरि नै फैलिने गर्छ। यो हावा तथा पानी फोका छोए मात्रै पनि सर्ने भएकाले ठेउला भएका व्यक्ति सकेसम्म अरूभन्दा टाढा बस्ने र भीड़भाड़मा नजाने तथा आफूले प्रयोग गरेका सामान अरूलाई प्रयोग गर्न नदिने गर्नुपर्नेमा पनि डाक्टर पुनले सुझाव दिनुभएको छ।
नेपाल आयल निगमसँगको सहमतिपछि ट्याङ्कर चालक इन्धन लिन भारत गएका छन्। लकिङ प्रणालीको विरोध गर्दै आएका ट्याङ्कर चालक र नेपाल आयल निगमबीच सहमति भएपछि चालक इन्धन आयात गर्न तयार भएका हुन्। आयल निगमले 45 दिनभित्र ट्याङ्कर चालकको तलब सुविधा बढाउने प्रतिबद्धता जनाएको छ। सरकारले ट्याङ्करमा हुने इन्धन चोरी र मिसावट नियन्त्रण गर्न गएको बुधबारदेखि ट्याङ्करमा लकिङ प्रणाली शुरू गरेको विरोधमा चालकले तलब बढाउनु पर्ने भन्दै काम बन्द गरेका थिए। झापाको चारालीबाट शुरू भएको लकिङ प्रणाली 3 महिनाभित्र सबै ठाउँमा पुर्याउने निगमको तयारी छ।
प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले पूर्वी तराईको चारकोसे झाडीबाट रूख कटान तत्काल रोक्न निर्देशन दिनुभएको छ। वैज्ञानिक वन व्यवस्थापनको नाममा अन्धाधुन्ध रूपमा रूख काट्न थालिएपछि मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई रोक लगाउन उहाँले निर्देशन दिनुभएको हो। उहाँले वैज्ञानिक वन व्यवस्थापनका नाममा रूख कटान गर्न नपाइने भन्दै सरकारवालासित छलफल गर्न मुख्यमन्त्रीको कार्यालयमा भोलि बैठक बोलाउनु पनि भएको छ। मुख्यमन्त्रीको कार्यालयका प्रमुख सचिव यादव कोइरालाले यस सम्बन्धी जानकारी दिनुभएको हो।
हतियारसहित पक्राउ परेका गुण्डा नायकी गणेश लामालाई छुटाउन भन्दै काभ्रेको बनेपामा नेपाली कांग्रेसले निकालेको र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ। हस्तक्षेपका क्रममा भएको झडपमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति रमेश हुमागाई घाइते हुनुभएको छ। काठमाडौँ गौशालाको होटल पशुपति भिजनमा गएको फागुन 30 गते गोली चलेपछि पुगेको प्रहरीले गणेश लामालाई 7 राउन्ड गोलीसहित पक्राउ गरेको थियो।
गैरकानूनी रूपले राहदानी संकलन गरेको आरोपमा चारजनालाई प्रहरीले पक्रेको छ। बागलुङको ढोरका टोपबहादुर महत्र जित सत्याल, सुनसरीका राजकुमार श्रेष्ठ तथा मोरङको सिजुवाका रमेश काफ्रेलाई प्रहरीले पक्रेको हो। उनीहरूले काठमाडौँमा वैदेशिक रोजगार परामर्श केन्द्र प्राली खोलेर रोजगारीका लागि विदेश पठाउने भन्दै राहदानी संकलन गर्ने र पैसा लिएर विदेश नपठाई अल्झाएर राख्ने गरेका प्रहरीले दावी गरेको छ।
जनकपुरमा 35 तोला सुन र झण्डै 1 किलो 157 ग्राम चाँदीसहित दुईजनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत घर भई सुनसरीको इटहरी बस्दै आएका हरविन्द सिंह र जनकपुर उपमहानगरपालिका बस्ने राजकुमार शाह रहेका छन्। जनकपुरबाट ढल्केबरका लागि छुटेको को 1C 71-18 नम्बरको कारमा सुराकीको आधारमा जाँच गर्दा ठूलो परिमाणमा सुनचाँदी फेला परेको ट्राफिक प्रहरी चेकपोस्ट मुजेलियाका प्रहरी सहायक निरीक्षक शैलेन्द्र ठाकुरले जानकारी दिनुभयो।
मेरो पनि भन्नु छ।
उज्यालोको फेसबुक पेजमा शिवराज शर्मा लेख्नुहुन्छ, कैलालीमा अपराधी घटना बढ़िरहेका छन्, यसमा सरकारको ध्यान किन गएको छैन? यस्ता घटना बढ्दा कैलालीका बासिन्दा चिन्तित छन्, सरकारको बेलैमा ध्यान जाओस्।
दाङको कोइलाबासका नागरिकले आफ्नै ठाउँको पानी पनि खान नपाएको सम्बन्धी खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा विकास थापा विपुल लेख्नुहुन्छ, कोइलाबासमा मात्र होइन गर्मी लागेसँगै नेपालका अधिकांश गाउँहरूमा पिउने पानीको चरम समस्या देखिने गरेको छ, तर समाधान भने हुन सकेको छैन। किन? यसतर्फ स्थानीय, प्रदेश र केन्द्रीय सरकारले ध्यान दिने हो कि?
ट्विटरमा ह्यान्डल नाम राखेका साथी लेख्नुहुन्छ, नेपाली क्रिकेटमा पाएको सफलतालाई मध्यनजर राख्दै क्यानलाई राजनीतिमुक्त बनाउनुपर्छ, निष्क्रिय भएको क्यानलाई सक्रिय बनाउन क्रिकेटमा लगानीको जरूरी छ।
यही विषयमा साना नामका साथीले ट्विटरमा लेख्नु भएको छ, नेपाली क्रिकेटको भविष्य कता छ? अझै पनि पावर र पैसा भएकालाई मौका दिएर म्याच हराउने कि म्याच जिताउनेलाई खेलाउने, यसतर्फ सोच्ने कि?
अलि फरक विषयमा अरूण कण्डेल ट्विटरमा लेख्नुहुन्छ, नियमावलीले संसद बैठकमा मोबाइल प्रयोग गर्न रोके पनि सांसद र मन्त्रीहरू हाकाहाकी फोन उठाउँछन्, फेसबुक चलाउँछन् अनि फोटो सेसन गर्छन्। माननीयहरूले यसो गर्नु भएन नि? तपाईँहरूबाट नागरिकले धेरै आशा पो गरेका छन् त।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01-5000-192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋतु थेबे र मदन पौड्याल। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
Who understands it's personal? We do. At Mirror Job, we understand your professional goals are yours and yours only. So you can be confident that searching and applying for your next career opportunity is 100% confidential and secure. To us, it's about you.
Register with MeroJob.com today.
Oho, Mahenshi. हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545 42 38 545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtiaye.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। हुम्लाको मुख्य नदी हुम्ला कर्णालीमा आजदेखि ऱ्याफ्टिङ शुरू भएको छ। हुम्ला कर्णाली नदीको खापुनाथ मन्दिरदेखि याङचु कुनासम्म भएको ऱ्याफ्टिङको हुम्लाका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले उद्घाटन गर्नुभयो। विदेशी पर्यटकले मात्र समय अनुकूल कर्णाली नदीमा ऱ्याफ्टिङ गर्दै आए पनि अब हुम्लाभित्रैका नागरिकले आफ्नै लगानीमा ऱ्याफ्टिङ व्यवसायलाई निरन्तरता दिने भएका हुन्।
अब विदेशको खबर। रूस र बेलायत बीच विवाद बढ्दै गएको छ। रूसले आज 23 जना बेलायती कूटनीतिज्ञलाई रूसबाट निष्कासन गर्ने घोषणा गरेपछि दुई देशको बीचको तनाव बढ्ने संकेत देखिएको छ। पूर्व रूसी गुप्तचरमाथि भएको हमलालाई लिएर तनाव भएको बेला रूसले आज 23 जना बेलायती कूटनीतिज्ञलाई निष्कासन गर्ने निर्णय गरेको हो। मार्च 4 पूर्व रूसी गुप्तचरमाथि भएको हमलामा रूस नै संलग्न रहेको आरोप बेलायतले लगाएपछि अस्ति मात्रै 23 जना रूसी कूटनीतिज्ञलाई बेलायतले निष्कासन गरेको थियो। त्यसको बदलामा रूसले आज 23 जना नै निष्कासन गर्ने निर्णय गरेको हो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। विश्वकप क्रिकेट छनौट प्रतियोगितामा नेपाल 8 भएको छ। 7 स्थानका लागि भएको खेलमा नेदरल्याण्डसँग पराजित भएपछि नेपालले 8 स्थानमा रहँदै विश्वकप छनौट प्रतियोगिता टुङ्ग्याएको छ। आज नेदरल्याण्डले दिएको 190 रनको लक्ष्य पछ्याएको नेपाल 44 ओभर 4 बलमा 144 रन बनाएर अल आउट भएपछि नेदरल्याण्ड 45 रनले विजयी भयो। नेपालका सोमपाल कामीले 36, दिपेन्द्र सिंह ऐरीले 25 र कप्तान पारस खड्काले 22 रन बनाउनु बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्। खराब लयमा रहेका ज्ञानेन्द्र मल्ल आज पनि 4 रन बनाएर आउट भए। यस्तै अनिल कुमार शाह 8, आरिफ शेख 5, करण केसी 13 र रोहित पौडेल 0 रनमा आउट भए। सन्दीप लामिछाने 14 रनमा नट आउट रहे। आजको हारसँगै 10 देश सहभागी विश्वकप छनौटमा नेपाल 8 स्थानमा रहेको छ। यससँगै जिम्बाब्वेमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले 50 ओभरमा 9 विकेट गुमाएर 189 रन बनाएपछि नेपालले 190 रनको लक्ष्य पाएको थियो। नेपालका सोमपाल कामीले 4 विकेट लिए। कामी लिस्ट ए क्रिकेटमा 50 विकेट लिने पहिलो नेपाली बलर पनि बनेका छन्। यस्तै सन्दीप लामिछाने र ललित नारायण राजवंशीले 2-2 विकेट लिए भने शक्ति गौचनले 1 विकेट लिएका छन्। 6 रन बनाउँदा 2 विकेट लिएको नेपालले 48 रन बनाउँदा नेदरल्याण्ड्सको 4 विकेट लिइसकेको थियो। तर त्यसपछि मध्यक्रमका ब्याट्सम्यानले नेदरल्याण्ड्सको इनिङ धानेका थिए। यसलाई फेरि सुन्नुहोला। 6 रन बनाउँदा 2 विकेट लिएको नेपालले 48 रन बनाउँदा नेदरल्याण्डको 4 विकेट लिइसकेको थियो। तर त्यसपछि मध्यक्रमका ब्याट्सम्यानले नेदरल्याण्ड्सको इनिङ धानेका थिए। 10 टिम सहभागी विश्वकप छनौटमा 7 स्थानमा भएको खेलमा आज नेदरल्याण्ड्सले जितेपछि नेदरल्याण्ड्स 7 भएको छ। यसअघि दुवै टिमले एक दिवसीय मान्यता पाइसकेका छन्।
र रूपन्देहीमा भएको 20 तिलोक तमा गोल्ड कप फुटबलको उपाधि 3-स्टार क्लबले जितेको छ। एन्फा टेक्निकल सेन्टर बुटोलमा आज भएको फाइनलमा नेपाल पुलिसलाई 2-0 हराउँदै 3-स्टारले उपाधि उछालेको हो। रविन श्रेष्ठको गोलबाट आत्मघाती गोलबाट अग्रता लिएको 3-स्टारका लागि निराजन खड्काले अर्को गोल थपेर उपाधि सुनिश्चित गरेका हुन्। उपाधि विजेता 3-स्टारले 777,777 रुपियाँ नगद पुरस्कार पाएको छ। उपविजेता बनेको पुलिसले 444,444 रुपियाँ पाएको छ। 3-स्टारका निराजन खड्काले प्रतियोगिताको उत्कृष्ट खेलाडी हुँदै मोटरसाइकल पुरस्कार पाएका छन्। खबरको सिलसिला यति नै। आज शनिबार, सधैँको शनिबार जस्तै रंगदर्पणको पालो। आजको रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी विष्णु विश्वकर्मा।
आजको रंग दर्पण शास्त्रीय संगीतमा युवाको आकर्षण बारे केन्द्रित छ। राष्ट्रिय नाचघरमा गुरुदेव कामतले यसरी शास्त्रीय संगीतमा स्वर मिसाइरहँदा युवाहरू एकाग्र भएर सुन्दै थिए। केही युवाले किबोर्ड, मादल र हार्मोनियम बजाए भने बाँकी युवाले पछाडि बसेर शास्त्रीय संगीतका आफ्ना गुरु कामतको सांगीतिक जादू हेरेर मन्त्रमुग्ध भए। संगीतको मूल जरो अनि मियो नै मानिने शास्त्रीय संगीत नेपालमा भारतबाट भित्रिएको हो। भारतीय उर्दू मैथिली हुँदै नेपाली संगीतमा पनि शास्त्रीय संगीतको महत्व बढेको छ। बढ्दो आधुनिक संगीतमा पनि शास्त्रीय संगीतकै देन छ। आफू भित्रको कला र गला निखार्नका लागि पनि सिक्नै पर्ने भएर युवाहरूले शास्त्रीय संगीतमा रुचि बढाउन थालेका हुन्। शास्त्रीय संगीतका गुरु कामतसँग संगीत सिकिरहेका युवा पौरख शर्मा:
म अब कामतकै चेला हो। पछिल्लो पुस्ताले चाहिँ अब पहिलाको भन्दा अब अहिले चाहिँ हामी अलिक धेरै नै सिकेको पाउँछौँ। बरु पहिला त्यति साह्रो थिएन होला, तर अहिले अब हामी जस्ता अब यङ जेनेरेसनहरूले पनि एकदम सानसानहरूले पनि होइन 5-6 वर्षदेखि नै सिक्छन् क्या, शास्त्रीय सङ्गीत एकदम सिक्ने गरेका छन् होइन। र मलाई आशा छ कि अब पछिसम्म पनि यो शास्त्रीय सङ्गीतले चाहिँ नेपालमा एकदम धेरै आइट लिन्छ।
संगीतकार बन्दा होस् या कुनै गीतको गहिराईमा पुगेर गाउँदा नै शास्त्रीय संगीतको ज्ञान अलिकति भए पनि हुनै पर्छ। संगीतको गहिराईमा पुगेर साधना गर्न र कलाकारका लागि सफलताको चुचुरोमा पुग्न पनि शास्त्रीय संगीत सिक्नै पर्छ। गीत संगीतको वास्तविक मर्म बुझिने शास्त्रीय संगीत सिक्न भने सोचे जति सजिलो छैन। गीत संगीतमा निकै रुचि भएकाहरू मात्र यसको गहिराईमा गएर सिक्न सक्ने शास्त्रीय संगीतका अर्का विद्यार्थी केशव राई बताउनुहुन्छ:
धेरै परिश्रम गरेर अहिले हामी धेरै सङ्घर्ष गरेर शास्त्रीय संगीत सिकिरहेको छौँ। हामीलाई सिक्न धेरै गाह्रो छ, त्योभित्र धेरैवटा कुराहरू खेलाउन, धेरैवटा कुरा सिक्न, नलेजको हिसाबले अब बेसिक कोर्सदेखि लिएर हामीले त्यो सुन्न नै धेरै गाह्रो, सिक्न त झन् गाह्रो भइहाल्छ होइन। शास्त्रीय संगीतको त खेल्नको लागि मान्छे सबै मान्छे खेल्न सकिँदैन।
पछिल्लो समयका धेरै युवाहरू आधुनिक र पश्चिमा गीत संगीतमा झुमिरहेका बेला केहीले भने आफ्नो र सांस्कृतिक पहिचान जोगाउन मेहनतका साथ शास्त्रीय संगीत सिकिरहेका छन्। गीत संगीतको वास्तविक पहिचान र सांस्कृतिक क्षेत्रमा युवाहरूलाई हौसला दिन सबै विद्यालय र क्याम्पसमा विशेष कक्षा शुरू गर्नुपर्ने बताउनुहुन्छ गुरुकुल संगीत पाठशालाका प्रमुख शास्त्रीय संगीतकार गुरुदेव कामत।
सरकारी निकायबाट पनि शास्त्रीय संगीत हरेक स्कूलमा प्राविदेखि लिएर कलेज क्याम्पसहरूमा पनि हरेक विधामा शास्त्रीय संगीत हुनुपर्छ कि एउटा क्लास हरेकमा हुनुपर्ने हो, तर त्यस्तो व्यवस्था हाम्रो देशमा छैन, सायद भविष्यमा हुन्छ कि हामी आश गरौं।
संगीतको पुरानो महत्व र वास्तविकतालाई जोगाउन युवाहरूको आकर्षण त बढ्दो छ, तर आधुनिक गीत संगीत र पश्चिमा संस्कृतिमा युवाहरूको ध्यान जानुले यसलाई निरन्तरता दिन भने चुनौती छ। यसका लागि शास्त्रीय संगीत सिक्ने विद्यार्थीले आफूले सिके अनुसारको क्षमता देशभरि प्रदर्शन गर्न पनि आवश्यक छ।
रंगदर्पणसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक:
दोस्रो कार्यकालका लागि नन्दबहादुर पुन उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित, औपचारिक घोषणा भोलि मात्रै गरिने।
राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादीकी शशिकला दाहाल र काङ्ग्रेसकी बिन्दा देवी आलेको उम्मेद्वारी, भोलि मतदान हुने।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले राष्ट्रिय गौरवका आयोजनालाई पहिलो प्राथमिकतामा राख्ने, जलविद्युत तथा सिंचाई आयोजनालाई तोकिएको समयभन्दा अगाडि नै सक्ने दावी।
रूस र बेलायत बीचको विवाद बढ्दो, 23 जना बेलायती कूटनीतिज्ञलाई निष्कासन गर्ने रूसको निर्णय।
र नेदरल्यान्डसँग 45 रनले पराजित हुँदै नेपाल विश्वकप छनौट क्रिकेटको 8 स्थानमा, पुलिसलाई हराउँदै थ्री स्टारले जित्यो तिलोत्तमा गोल्ड कप फुटबलको उपाधि।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी अर्जुन पोखरेल र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।